الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له، ومن يضلله فلا هادي له، وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله، صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. اليوم أكملت لكم دينكم وأتممت عليكم نعمتي ورضيت لكم الإسلام دينا وقال تعالى في مقام آخر من المؤمنين رجال صدقوا ما عاهدوا الله عليه فمنهم من قضى نحبه ومنهم من ينتظر وما بدلوا تبديلا صدق الله مولانا العظيم. درود شريف. اللهم صل على سيدنا مولانا محمد وعلى آله وأصحابه وبارك وسلم. بتا بتا بوتا بوتا حال ہمارا جانے پتا پتا بوٹا بوٹا حال ہمارا جانے جانے نہ جانے بھول ہی نہ جانے جانے نہ جانے بھول ہی نہ جانے داغ تو سارا جانے بزرگان محترم، آج کی مبارک مجلس کے اندر رجب کا مہینہ ہے، تو دل میں یہ آ رہا تھا کہ کچھ معراج کے متعلق باتیں عرض کریں، دوسری طرف مفتی کے محترم مولانا یوسف صاحب دامت برکاتہم نے جب آج کے پروگرام کے لیے دعوت پیش فرمائی تھی تو اس وقت انہوں نے پچھلے بیان کے ایک جز کا حوالہ دیا تھا، کہ پچھلی مرتبہ اسی مسجد میں اس جگہ جب آپ نے بیان کیا تھا تو حضرت نوح علیہ السلام کا قصہ چڑھا تھا، اور اس نے یہ کہا تھا کہ حضرت نوح علیہ السلام کی قوم نے ان کے ساتھ مذاق کیا، وہ آئندہ کسی مجلس کے اندر سنائیں گے کیسے مذاق کیا ہے۔ جب یہاں پہنچے تو ہمارے دو مخلص دوست حضرت مولانا ایوب صاحب اور مولانا الیاس صاحب دامت برکاتہما کا یہ فرمان ہوا کہ ابھی ابھی تازہ تازہ 15 اگست گزری ہے تو آزادی کے متعلق کچھ بات کرو، اب میں کرسی میں ہوں قسم کرسی میں ہوں، کرسی بھی ہے قسم کرسی بھی ہے، کیا کروں۔ بہرحال آج جوگوڑ والوں نے جو آپ کو چائے پلائی ہے، ہمارا انوبھو دنیا کے اندر یہ ہے کہ کوئی بھی انسان کھلاتا پلاتا ہے تو مفت میں چھوڑتا نہیں ہے، ہم کو کھلایا بھی پلایا بھی، آپ کو صرف پلایا ہے تو یہ وصول کیے بغیر چھوڑیں گے نہیں، ہم سے کہیں گے کہ لمبا بیان کرو، آپ سے کہیں گے کہ لمبا بیان کرو۔ اس لیے کوشش یہ کرتا ہوں کہ ابھی ابھی جب عشاء کی نماز شروع ہونے والی تھی تو اس سے کچھ پہلے اللہ نے ذہن میں بات ڈالی کہ اسلام اور ہندوستان دونوں کا کیا رشتہ ہے، کیا سبند ہے، اس کا تھوڑا بہت اتہاس اور ہسٹری میں آپ کو سنا دوں۔ ابھی اتنا لمبا چوڑا اتہاس سنانے کے لیے بہت لمبا چوڑا وقت چاہیے، بہرحال جب تک آپ حضرات کی آنکھیں کھلی ہوئی رہے گی وہاں تک انشاءاللہ بیان چلتا رہے گا، اور جب آپ اپنی نیند سے مجھے بھی اشارہ دیں گے کہ اب بیان ختم کر دو تو انشاءاللہ ہم ختم کر دیں گے۔ یہ ایک عجیب داستان ہے کہ اس ملک ہندوستان کے ساتھ اسلام کا تعلق اور سمبند کب سے ہے، یہ اتہاس کا بہت بڑا سوال ہے، اور اللہ کے فضل سے آپ کی دعاؤں کی برکت سے ایسے مجمع میں بھی بیان کرنا جانا ہوتا ہے کہ جہاں ہندو اور مسلمان مکس ہوتے ہیں. بہت سی مرتبہ ایسا بھی ہوتا ہے کہ ہندوؤں کی بہومتی ہوتی ہے, تھوڑے بہت مسلمان ہوتے ہیں. میں بہت سے سوال ان کے سامنے بھی اٹھاتا ہوں. اس ملک ہندوستان کے ساتھ اسلام کا تعلق اور سمبندھ کب سے ہے؟ اب اس سوال کا میں آپ کو مختصر جواب دے دوں, باقی تفصیل مولانا الیاس صاحب سے کبھی سن لینا کہ جب سے انسانیت کی شروعات ہوئی, مانوتا کی شروعات ہوئی, اسی دن سے ہندوستان کے ساتھ اسلام کے سمبندھ کی شروعات ہوئی. یہ ایسی ایک بات ہے کہ جب سے انسان اور مانو اس دھرتی کے اوپر آیا, اسی دن سے اسلام اور ہندوستان کا تعلق شروع ہوا. اس لیے کہ آپ کو معلوم ہے کہ سب سے پہلے انسان کا نام کیا ہے؟ ارے جواب دو, حضرت آدم علیہ الصلوۃ والسلام. یہ سب سے پہلے انسان ہے. اور بہت ساری تفصیلی روایات ہیں اور تاریخ کی بھی روایات ہیں, تفصیل کی بھی تاریخ کی بھی اتہاس کی بھی, کہ آدم علیہ السلام جنت میں تھے, سورگ پیراڈائز جنت جنت میں تھے. جنت میں سے دنیا میں دھرتی کے اوپر جو اتارے گئے تو حضرت آدم علیہ السلام ہندوستان کی دھرتی کے اوپر اتارے گئے. اس زمانے کے اندر ہندوستان کا ایک ٹکڑا تھا سورندیپ کے نام سے, تفسیر کی کتابوں میں اس کا نام سورندیپ لکھا ہے. سورندیپ کا آج کا نیا نام سری لنکا ہے. اس سری لنکا کی زمین کے اوپر پہلے انسان پہلے مانو حضرت آدم علیہ السلام کو اللہ تعالی نے اتارا. آج بھی سری لنکا کے اندر ایک جگہ ہے, اس بہت بڑا ایک پہاڑ ہے اور اس پہاڑ کے اوپر ہر دھرم کے لوگ, ہندو کیا, مسلمان کیا, بدھ کیا, عیسائی کیا, یہودی کیا, سب دھرم کے لوگ اس پہاڑ کو پوتر مانتے ہیں, مبارک مانتے ہیں, ایتہاسک اور تاریخی مانتے ہیں. اور اس پہاڑ کے اوپر لوگ جاتے ہیں. اور کہتے ہیں کہ اس پہاڑ کے اوپر اللہ تعالی نے سب سے پہلے حضرت آدم علیہ السلام کو اتارا تھا. اس تفسیر کے اندر میں نے اس پہاڑ کا فوٹو دیکھا ہے. اللہ لے جائے کہ انشاءاللہ کبھی اس علاقے میں ہو آئیں گے باقی فوٹو ایک تفسیر کے اندر چھپا ہے اس پہاڑ کا بھی, اور اس پہاڑ کے اوپر ایک پتھر ہے جس کے اوپر آدم علیہ السلام کے قدموں کے نشانات بھی ہیں. اور دیکھیے آدم علیہ السلام جنت سے آئے تھے, اب اللہ تو ارحم الراحمین ہے, رحمان ہے, رحیم ہے, مہربان ہے, وہ کبھی ایسا نہیں کرے گا کہ جنت میں رہنے والے کو کسی گندی جگہ کے اوپر بھیج دے گے, کبھی وہ اللہ ایسا نہیں کریں گے. اللہ نے آدم علیہ السلام کو جنت سے ہندوستان بھیجا, اس سے یہ بات معلوم ہوئی کہ ہندوستان کی زمین بھی جنت کے جیسی تھی اور کہلاتی تھی. اور اس زمانے کے اندر ہمارے بھارت دیش کو, ہندوستان کو سونے کی چڑیا کہتے ہیں. اور آدم علیہ السلام جب جنت سے آئے تو کچھ مفسرین نے لکھا ہے کہ جنت کے خوشبودار پتے لائے تھے, اور وہ پتے انہوں نے ہندوستان میں بکھیر دیے, ہاتھ میں سے ادھر ادھر پھینک دیے. تو اس کی برکت یہ ہوئی کہ وہ جو جنت کے خوشبو والے پتے آدم علیہ السلام نے جو ہندوستان میں لا کر کے چھوڑ دیے ادھر ادھر, تو آج پوری دنیا کے اندر سب سے اچھی خوشبو, فرسٹ نمبر کی خوشبو وہ ہمارے ہندوستان کی خوشبو کہی جاتی ہے. آپ کو یہ معلوم نہیں ہوگا شاید, ہم یہ سمجھتے ہیں کہ کوئی آدمی سعودی عرب سے خوشبو لے آئے تو بہت اچھی ہوتی ہے. نہیں, سعودیہ میں خوشبو جاتی ہے انڈیا سے. شیخ سعدی شیرازی رحمت اللہ علیہ نے بھی عود ہندو کی تعریف کی ہے. عرب لوگ جو عود کی لکڑی جلاتے ہیں, کعبہ شریف میں اور مسجد نبوی میں جو لکڑی جلتی ہے تو ایک دم خوشبو والی ہوتی ہے. اور آپ سن کے عقل حیران رہ جائے گی, 20-25 ہزار روپے کلو لکڑی بکتی ہے اصلی عود کی لکڑی. وہ ہمارے ہندوستان کے اندر آسام سے لے کر مدراس تک کے علاقے کے اندر ہوتی ہے, اور یہی سے وہ ایکسپورٹ ہو کر کے سعودیہ وغیرہ جاتی ہے. اس کو عود ہندی کہتے ہیں, بہت خوشبودار لکڑی ہوتی ہے اور اس کے بہت سارے فائدے ہیں. اتنی سی لکڑی اگر یہاں مسجد میں جلا جائے تو گھنٹوں گھنٹوں مسجد مہکتی رہے, اتنی بہترین وہ لکڑی ہوتی ہے. پھر جو سینڈل ووڈ کہتے ہیں, سندل کی لکڑی جس کے اوپر سے صابن بھی آتا ہے, سینڈل سوپ, سندل صابو, تو وہ بھی ہمارے ہندوستان کے اندر وہ لکڑی ہوتی ہے, وہ بھی بڑی خوشبودار ہوتی ہے. تو یہ جو یہاں کی لکڑیوں کے اندر خوشبو ہے, یہاں کے درختوں کے اندر خوشبو ہے, اور پوری دنیا کے اندر بے مثال یہاں کی خوشبو ہے, مفسرین کہتے ہیں کہ آدم علیہ السلام جو جنت سے پتے لائے تھے اور وہ پتے ادھر ادھر بکھر گئے تھے, یہ اسی کا اثر اور نتیجہ ہے. تو جس دن پہلے آدمی دنیا میں آئے اس دن سے دنیا کے ساتھ اسلام کا تعلق شروع ہوا, کیونکہ آدم علیہ السلام نبی تھے، سب سے پہلے مسلمان تھے. اس جگہ ایک بات میں آپ کے ذہن میں دکھانا چاہتا ہوں، حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم اللہ کے آخری نبی ہیں. ہم یہ سمجھتے ہیں کہ اسلام کی شروعات محمد صلی اللہ علیہ وسلم سے ہوئی، تقریباً 98% مسلمان یہ سمجھتے ہیں کہ اسلام مذہب کب سے چالو ہوا، جب سے ہمارے حضور دنیا میں آئے. اب سن لو، آج کی مجلس میں یہ ہماری سوچ، ہمارا یہ وچار ایک دم غلط اور سراسر غلط ہے. اسلام محمد صلی اللہ علیہ وسلم کے آنے سے شروع نہیں ہوا. آپ بھی حیران میرا منہ دیکھ رہے ہیں، لیکن میں قرآن کی آیت آپ کو سناتا ہوں. فرمایا کہ الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا. اللہ پاک نے ارشاد فرمایا، الیوم اکملت لکم، آج کو بھی میں نے محمد صلی اللہ علیہ وسلم پر اسلام مذہب کو مکمل اور پورا کر دیا. کیا معلوم ہوا؟ کہ محمد صلی اللہ علیہ وسلم کے آنے سے اسلام چالو نہیں ہوا، ان کے آنے پر اللہ نے اسلام کو مکمل فرمایا، پورا فرمایا. اور بے شمار حدیثیں ہیں اس موضوع کے اوپر. ایک حدیث میں فرمایا کہ اسلام کی مثال کیسی ہے، مثلی و مثل الانبیاء، میری اور دوسرے نبیوں کی مثال کیسی ہے، جیسے ایک عالیشان عمارت بنی ہوئی ہو، بہترین عمارت. دیکھو ہمارے یہاں کیا ہوتا ہے، بلڈنگ جب پوری ہو جاتی ہے تو ہم لوگ دعا کرواتے ہیں ادگھاٹن کی. عرب ملکوں میں کیا رواج ہے کہ بلڈنگ جب بن جاتی ہے تو ایک اینٹ ادھوری رکھتے ہیں، اور جو ادگھاٹن کرنے آئے، دعا کرنے آئے، اس کے ہاتھ سے وہ ادھوری اینٹ لگواتے ہیں اور اس طریقے سے ادگھاٹن کرواتے ہیں. یہ عربوں کے یہاں رواج ہے. اس لیے آپ جب مدینہ منورہ جائے تو مسجد نبوی کے ایک دروازے کے اوپر باقاعدہ پتھر میں لکھا ہوا ہے کہ اس مسجد کی آخری اینٹ فلاں بادشاہ کے ہاتھ سے رکھوائی اور یہ مسجد کا کام پورا ہوا. یہ عربوں کے یہاں رواج ہے کہ کسی بزرگ کو لائیں گے کام پورا کرنے کے لیے، دعا کے لیے، تو اخیری اینٹ ان کے ہاتھ سے رکھوائیں گے اور پھر ادگھاٹن کریں گے. تو حدیث میں آتا ہے کہ میری اور دوسرے نبیوں کی مثال کیسی ہے کہ پوری عمارت بنی ہوئی تھی لیکن ایک اینٹ کی جگہ خالی تھی. موضع لبنۃ، حدیث کے الفاظ ہے. پھر اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں کہ میں آیا اور میرے ذریعے سے وہ اخیری اینٹ لگ گئی اور اللہ نے اسلام کی عمارت کو مکمل کر دیا، پورا کر دیا. تو معلوم ہوا کہ حضرت محمد صلی اللہ علیہ وسلم پر اسلام مکمل اور پورا ہوا. باقی شروع تو ہوا تھا آدم علیہ السلام سے. تو آدم علیہ السلام پہلے اسلام، پہلے انسان اور پہلے مسلمان.
تو جس دن آدم علیہ السلام اس ہندوستان کی زمین پر آئے اسی دن سے ہندوستان کے ساتھ اسلام کا تعلق شروع ہوا. اس کے بعد مختلف زمانے میں مختلف نبی اس دھرتی کے اوپر آتے رہے. بہت سارے مفسرین نے, تاریخ لکھنے والوں نے مختلف باتیں لکھی ہیں. بعض حضرات نے لکھا ہے کہ حضرت عیسیٰ علیہ السلام جو آدم علیہ السلام کے بیٹے یا پوتے ہوتے ہیں ان کی خبر ہمارے ہندوستان کے یو پی میں فیض آباد ضلع میں, فیض آباد وہ ضلع ہے جس ضلع کے اندر ایودھیا آتا ہے, تو یو پی کے اندر فیض آباد ضلع کے اندر حضرت عیسیٰ علیہ السلام کی قبر بازے مورخین نے اس کا تذکرہ کیا ہے کہ عیسیٰ علیہ السلام کی قبر فیض آباد میں ہے. بلکہ میں آپ کو ایک قدم آگے چل کے بتاؤں کہ حضرت نوح علیہ السلام کی کشتی جس پہاڑ کے اوپر ٹھہری تھی اس پہاڑ کا نام قرآن نے فرمایا جودی پہاڑ, کہ وہ جودی پہاڑ بھی ہندوستان میں ایودھیا کے قریب موجود ہے. یہ بھی لکھا ہے. اور میں آپ کو کیا کیا ثبوت بتاؤں, گنگا ندی کا پانی اس کو بہت سے لوگ پوتر مانتے ہیں اور یہ تو ہم نے اپنی آنکھوں سے دیکھا ہے کہ گنگا ندی کا جو پانی ہے وہ گولڈن کلر کا ہے, پیلے سونہری رنگ کا. دوسرے ندی کا پانی آپ نے دیکھا ہوگا آسمانی رنگ کا ہوتا ہے, گرین رنگ کا ہوتا ہے, کانچ جیسا ہوتا ہے, لیکن گنگا ندی کا پانی گولڈن رنگ کا ہے, سونہری رنگ کا. الہ آباد میں تین ندیوں کا سنگم ہوتا ہے, گنگا, جمنا اور سرسوتی. سرسوتی ہے نہیں, وہ منامی ہے. گنگا اور جمنا ہے, تو جہاں تین ندی کا سنگم ہوتا ہے تو بہت دور تک گنگا کا پانی اور جمنا کا پانی الگ الگ معلوم ہوتا ہے, کہ گنگا کا سونہری رنگ کا پانی اور جمنا کا جو ہے آسمانی رنگ کا پانی, دونوں پانی الگ الگ معلوم ہوتے ہیں. وہ سنگم پر ہم نے خود جا کے دیکھا ہے. یہ تو ایک ہمارے بہت بڑے بزرگ گزرے نانوتی خاندان کے, وہ ایک مرتبہ گنگا ندی کے کنارے کے اوپر کھڑے تھے, دیکھا کہ گنگا ندی کا پانی سونہری رنگ کا ہے, گولڈن رنگ کا. تو کہا ایسا کیوں؟ تو وہ چلے 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 جہاں سے گنگا ندی نکلتی ہے ہمالی پہاڑ میں, کارا کورم پہاڑیاں, وہاں پہنچے. اور جہاں سے گنگا ندی نکلتی ہے وہاں جا کر کے انہوں نے مراقبہ کیا ہے. مراقبہ یہ خانقاہی زبان کا لفظ ہے. جا کر کے انہوں نے مراقبہ کیا ہے تو ان کو کشف ہوا کہ جس جگہ سے گنگا ندی نکلتی ہے اس جگہ کے اوپر اللہ کے نبیوں کی قبر ہے, اور نبیوں کی قبر کی برکت سے گنگا ندی کا پانی جو ہے وہ سونہری رنگ کا ہے. یہ اس بزرگ کو کشف میں معلوم ہوا نبیوں کی قبر کی برکت سے. اور میں آپ کو کیا کیا گنواؤں, آج بھی پنجاب کے اندر سرہند شریف کا نام تو آپ نے سنا ہے, حضرت مجدد الفہانی رحمت اللہ علیہ، شیخ احمد سرہندی رحمت اللہ علیہ، بہت بڑے اللہ والے بزرگ گزرے ہیں. آج بھی ان کی خانقاہ موجود ہے سرہند شریف کے اندر، سرہند کے قریب میں 12-14 کلومیٹر کے فاصلے پر برات نامی ایک گاؤں ہے. اس گاؤں کے اندر نبیوں کی قبریں ہیں. میں خود بھی 2-3 مرتبہ وہاں جا چکا ہوں. پہلے تو ایک پہاڑ کا ٹیکرا تھا، اس پر قبریں تھی. آزادی سے پہلے وہاں مسلمان تھے، لیکن آزادی کے بعد جب پارٹیشن ہوا، ہندوستان پاکستان بنا، اور پنجاب اور ہریانہ جو اجڑ گئے، اور سرہند اور براک بھی اجڑ گیا مسلمانوں سے، تو اس موقع کے اوپر براک شہر بھی اجڑ گیا. چند سکھ لوگ وہاں رہتے ہیں. آج سے کئی سال پہلے جب میں پہلی مرتبہ گیا تو ایک سکھ بدھا جو ہے وہ قبروں پر بیٹھا رہتا تھا اور بتاتا تھا کہ یہ بھی نبی کی خبر ہے، یہ بھی نبی کی خبر ہے، یہ بھی نبی کی خبر ہے، یہ بھی نبی کی خبر ہے. اور بہت سے بزرگوں نے یہ بات لکھی ہے کہ یہاں نبیوں کی خبریں ہیں. ابھی چند دن پہلے جانا ہوا تو اب تو ماشاءاللہ وہاں چاروں طرف دیواریں بھی بن گئی، کمپاؤنڈ بھی ہو گیا، مسجد بھی بن گئی، اور وہاں ایک مدرسہ بھی چالو ہو گیا، مدرسہ گلزار انبیاء کے نام سے. تو وہاں کئی نبیوں کی قبریں ہیں. اور میں آپ کو بتلاؤں، پہلے شاید کسی بیان میں میں نے یہ واقعہ ذکر بھی کیا تھا کہ اس ملک ہندوستان کا حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے دربار سے بھی تعلق تھا، جس کا واقعہ میں پہلے بیان کر چکا ہوں. جب چاند کے 2 ٹکڑے ہونے کا واقعہ ہوا، معجزہ شق القمر، تو ہندوستان کے ایک ہندو راجا نے وہ واقعہ اپنی آنکھ سے دیکھا تھا، اور اس نے باقاعدہ سفر مکہ مکرمہ کا کیا تھا، اور حضور کی مجلس میں اس نے حاضری دی تھی، اسلام اس نے قبول کیا تھا، اور ہندوستان کے اندر اس نے پہلی مسجد بھی بنوائی تھی. تاریخ فرشتہ جو اتہاس کی معتبر کتاب ہے، اس کے اندر وہ واقعہ پوری تفصیل کے ساتھ موجود ہے. اور آپ کو حیرت ہوگی، آپ حیران رہ جائیں گے کہ ہم مسلمانوں کو کم معلوم ہے، ہمارے ہندوستان کے ایکس پرائم منسٹر مسٹر واجپئی جی نے ایک مرتبہ اپنے بھاشن میں کہا تھا کہ اس ملک کے اندر مسجد اور اسلام محمد صاحب کے زمانے کے اندر آ چکا تھا. یہ واجپئی جی کو بھی معلوم ہے اور ان کے بھاشن میں بھی موجود ہے، لیکن ہم مسلمانوں کو معلوم نہیں ہے. اور اس مسجد کے کچھ کھنڈرات آج بھی کیرالا کے علاقے کے اندر موجود ہیں. پھر حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کے زمانے میں، یا حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ کے زمانے میں، باقاعدہ ہندوستان کے اندر اسلام آیا. حضرت محمد بن قاسم ثقفی رحمت اللہ علیہ آئے، اور اس ملک کے ساتھ ہندوستان کا تعلق بڑھتا گیا. لوگ اس خاندان کے لوگ آئے، تغلق خاندان کے لوگ آئے، اور پورے ملک کے اندر اسلام پھیلا، اسلامی حکومت قائم ہوئی. جیسے آج ہمارے دیش کی راشٹر بھاشا، لینگویج آف دا نیشن، ہندی کہلاتی ہے، बरसों बरस तक, दो चार बरस नहीं, पचासों बरस तक इस मुल्क की राष्ट्रभाषा फारसी रही है। इसलिए आज भी बहुत सारे पुराने दस्तावेज जो इस मुल्क के रिकॉर्ड है वो सब के सब फारसी जबानों के अंदर है। इसलिए कोर्ट कचहरी के अंदर जो भाषाएं बोली जाती है, लिखी जाती है, उसमें भी भारतीय लफ्ज बहुत चलते हैं कि दस्तावेज दस्तावेज हम बोलते हैं कौन सी जबान का लफ्ज है, ये फारसी जबान का लफ्ज है। ऐसे तो सैकड़ों अल्फाज है, आप दस्तावेज लिखते हैं तो उसमें लिखवाते ना मोजे जोगवार, मोजे किस लिए, मोजे है क्या चीज, ये दरअसल अरबी से फारसी, फारसी से गुजराती में आया, असल लफ्ज है मौजा, उसी से ये मोजे मोजे बना है। ऐसे तो मैं आपको कितने अल्फाज गिनवाऊं जो फारसी जबान से आए हैं। ये रुमाल रुमाल हम करते हैं, ये रुमाल क्या चीज है, ये भी फारसी जबान का लफ्ज है। रू के माने आते हैं चेहरा, और माल ये मालिकन मलना फारसी में कहते हैं पूछने को, उसी से बना रू माल, चेहरा साफ करने की चीज, ये फारसी जबान का लफ्ज है। ऐसे कितने अल्फाज में आपको बतला सकता हूँ कि जो पर्शियन फारसी और अरबी जबान से हमारी जबान के अंदर ट्रांसफर होकर के आए हैं। ये असर है उस चीज का कि सैकड़ों बरस तक इस मुल्क की राष्ट्रभाषा फारसी रही है। तो बड़े गहरे ताल्लुकात रहे इस्लाम के और हिंदुस्तान के। इसलिए एक मरतबा एक बहुत बड़े मजमे के अंदर, जिसके अंदर बड़े बड़े स्कॉलर लोग, बड़े बड़े प्रोफेसर लोग मौजूद थे, हमारे एक आलिम दीन ने चैलेंज किया था कि कोई भी एक सबूत कोई बतला देवे कि अंग्रेजों के आने से पहले इस मुल्क के अंदर एक लड़ाई भी ऐसी हुई हो जो धर्म और मजहब की बुनियाद पर हुई हो। कभी इस मुल्क में अंग्रेजों के आने से पहले धर्म और मजहब की बुनियाद पर कभी लड़ाई नहीं हुई। मालूम हुआ कि धर्म और मजहब की बुनियाद पर जो लड़ाइयां आई वो अंग्रेजों ने आकर के करवाई, और आज भी वही लोग लड़वा रहे हैं, क्योंकि वो जानते हैं कि अगर इस मुल्क के हिंदू और मुसलमान एक हो गए तो पूरी दुनिया के अंदर हिंदुस्तान महासत्ता बन जाएगी और दुनिया की सबसे बड़ी सुपर पावर ताकत बन जाएगी, और वो चाहते नहीं है, इसलिए यह हिंदू और मुसलमान को वो लड़ाते हैं। तो बहुत कदीम ताल्लुक है इस मुल्क के साथ, हिंदुस्तान के साथ इस्लाम का। तकरीबन तकरीबन 800-900 बरस तक इस हिंदुस्तान के अंदर इस्लामी हुकूमत कायम रही, 800-900 बरस तक इस्लामी हुकूमत रही यहाँ पर। एक से एक बादशाह आए, आज जिस बादशाह का नाम बहुत जो है बदनाम किया जाता है, बाबर बादशाह, बाबर का वसीयत नामा छपा हुआ है और हिंदू इतिहासकारों ने वो वसीयत नामा जमा किया है और उसका तर्जमा छपा है। बाबर ने अपने बेटे को वसीयत करते हुए ये लिखा है कि बेटा, इस मुल्क के हिंदू मजहब मानने वालों के साथ अच्छा बर्ताव करना, तुम गौ हत्या मत करना, इसलिए कि अगर तुम गाय को काटोगे तो यहाँ के रहने वाले हिंदुओं को तकलीफ होगी, इसलिए तुम ये काम मत करना। ये बाबर ने वसीयत लिखी है। हजरत औरंगजेब, जिनको बड़ा जालिम बादशाह माना जाता है, मुगल खानदान जब इस मुल्क में आया तो मुगल खानदान मुसलमानों की हुकूमत का आखिरी खानदान है और मुगल बादशाहों में सबसे ज्यादा हुकूमत हजरत औरंगजेब रहमतुल्लाह अलैह ने की है, 50 बरस हुकूमत की। और आपको ये मालूम होना चाहिए कि हजरत औरंगजेब की पैदाइश हमारे गुजरात में हुई थी। आज भी दाहोद का नाम आपने सुना होगा, इसका असल नाम फारसी में है दो हद से बना है दाहोद। दो हद का मतलब था कि उस जमाने में गुजरात स्टेट अलग नहीं था, महाराष्ट्र मिला हुआ था गुजरात के साथ और उधर मध्य प्रदेश, दो सूबों की हद वहाँ जमा होती थी। आज भी दो स्टेट की हद है वहाँ पर, तो वो दो हद की वजह से उसका नाम दाहोद बन गया। तो दाहोद के कब्रिस्तान के अंदर आज भी वो जगह मौजूद है जहाँ हजरत औरंगजेब रहमतुल्लाह अलैह की नाक दफन की गई थी। जब बच्चा पैदा होता है तो जो नाक होती है वो नाक को जिस जगह दफन किया गया था, आज भी दाहोद के कब्रिस्तान में वो जगह मौजूद है। हजरत औरंगजेब रहमतुल्लाह अलैह को भी बड़ा जालिम कहा जाता है, हालांकि उनके इंसाफ की बातें मैं आपको सुनाऊं तो आपकी अकल हैरान रह जाएगी। आपने एक मरतबा बनारस, जिसको वाराणसी कहते हैं, जहाँ लोग पवित्र स्नान करके पाक होने के लिए जाते हैं, गंगा स्नान करने के वास्ते, बनारस के अंदर वाराणसी के इलाके में एक गवर्नर भेजा हजरत औरंगजेब रहमतुल्लाह अलैह ने। उस गवर्नर की नजर बनारस के एक ब्राह्मण की नौजवान लड़की पर पड़ गई और वो गवर्नर उस ब्राह्मण की जवान लड़की के ऊपर आशिक हो गया और उस गवर्नर ने कहा ब्राह्मण से कि इसकी शादी मेरे साथ करवा दो। उसने कहा मैं ब्राह्मण हूँ, तू मुसलमान है, कैसे शादी हो। लेकिन इसने बहुत जबरदस्ती की कि जो गवर्नर था और वो ब्राह्मण ने बेचारे ने मजबूरी के अंदर उस शादी को तय कर लिया कि ठीक है मेरी बेटी से तुम्हारी शादी करा देता हूँ। दूसरी तरफ चुपके चुपके छुपे छुपाए इस बात की खबर दिल्ली में हजरत औरंगजेब को भी पहुंचा दी और उस जमाने में आज की तरह एरोप्लेन और ट्रेन तो थी नहीं, घोड़े पर जाने का, गधे पर बैठ के जाने का, चुपके चुपके खबर औरंगजेब को पहुंचा दी। औरंगजेब ने कहा कि ठीक है जाओ, मैंने तुम्हारी बात सुन ली, बाकी कुछ नहीं। अब वो ब्राह्मण को बहुत गुस्सा है कि इनका गवर्नर मेरी जवान बेटी से जबरदस्ती कर रहा है और ये बादशाह भी जो है मेरी तरफदारी नहीं करता। बहरहाल शादी की तारीख तय हो गई, गवर्नर साहब ने शानदार शादी करवाई और शादी के वक्त ऐलान कर दिया कि आज मैं जो है फकीरों को, मिस्कीनों को दान करूंगा, बख्शीश दूंगा, पूरे बनारस के जितने फकीर है वो सब लाइन में आ जाओ। आज मेरे लिए बहुत खुशी का मौका है कि एक ब्राह्मण की फूल की कली जैसी खूबसूरत नौजवान लड़की मेरे निकाह में आ रही है, तो मैं आज खुशी के अंदर सदका करूंगा, दान करूंगा, सारे फकीर लोग आ जाओ। फकीरों की लाइन लग गई, हर एक फकीर को सोना चांदी रुपये पैसे दिरहम दिनार तकसीम कर रहा है, फकीर ले रहे हैं, खुश हो रहे हैं, बादशाह भी खुश हो रहा है, गवर्नर साहब भी खुश हो रहे हैं। और वो ब्राह्मण और उसके पूरे खानदान वाले रो रहे हैं कि हमारी फूल जैसी कली जैसी लड़की आज जो है गवर्नर के पंजे में जा रही है। अब ये फकीरों की लाइन चल रही थी, एक फकीर अखीर में बाकी रह गया, उसने गोजड़ी ओढ़ी हुई थी, पुराने कपड़े पहने हुए, पुरानी चादर ओढ़ी हुई और वो भी भीख लेने के लिए आया। और उस फकीर ने करीब आकर के जब हाथ फैलाया और वो गवर्नर साहब ने कुछ सिक्के देने चाहे तो उस फकीर ने अपनी तलवार निकाली गोदड़ी में से और निकाल करके एक वार किया कि जिससे उसने गवर्नर के दो टुकड़े करके फेंक दिए। इसके जो गवर्नर शादी की खुशी में मस्त था और बच्ची तकसीम कर रहा था, एक फकीर ने उसको तलवार मार के दो टुकड़े कर दिए। फिर वो फकीर ने अपनी चादर और कम्बल जो है हटाई तो लोग देख करके हैरान रह गए। वो फकीर कोई और नहीं था, हजरत औरंगजेब बादशाह सलामत खुद थे। और फिर उन्होंने उस ब्राह्मण को बुलाया और ब्राह्मण को बुला करके कहा कि ले ये रहा इंसाफ, तू ये कह रहा था कि मुसलमान इंसाफ नहीं करते, देखिए इंसाफ है, गवर्नर के दो टुकड़े कर दिए। लिखा है इतिहासकारों ने कि वो ब्राह्मण का पूरा खानदान औरंगजेब के इंसाफ को देख करके उसी वक्त इस्लाम में दाखिल हो गए, ईमान का कलमा उन्होंने पढ़ लिया। इंसाफ हमने कायम किया इस जमीन के ऊपर आकर के। और हजरत औरंगजेब रहमतुल्लाह अलैह ने पूरी जिंदगी जो शाही खजाना होता है, आज तो जो भी हुकूमत पर आता है हर एक को मालूम है कि 5 साल पूरे होने के लिए इसकी भी गारंटी नहीं है, तो जितना लूटो उतना लूटो, हर एक अपने कोठले और थैले भरने की फिक्र करता है। 50 साल हिंदुस्तान पर हुकूमत की हजरत औरंगजेब रहमतुल्लाह अलैह ने, लेकिन पूरी जिंदगी एक पैसा भी हुकूमत का अपने खर्चे के लिए कभी इस्तेमाल नहीं फरमाया, कभी इस्तेमाल नहीं किया, एक पैसा भी नहीं। क्या करते थे? कुरान शरीफ लिखने खजाना होता है, आज तो जो भी हुकूमत पर आता है हर एक को मालूम है कि 5 साल पूरे होने के लिए उसकी भी गारंटी नहीं है, तो जितना लूटो इतना लूटो, हर एक अपने कोठले और टहले भरने की फिक्र करता है। 50 साल हिंदुस्तान पर हुकूमत की हजरत औरंगजेब रहमतुल्लाह अलैह ने, लेकिन पूरी जिंदगी एक पैसा भी हुकूमत का अपने खर्चे के लिए कभी इस्तेमाल नहीं फरमाया, कभी इस्तेमाल नहीं किया, एक पैसा भी नहीं। क्या करते थे? कुरान शरीफ लिखने का काम करते थे, कुरान शरीफ लिखते थे और उससे जो पैसा आए उससे अपना गुजरान चलाते थे, वो बादशाह। और तकीर थे, बड़े बुजुर्ग भी थे और बहुत बड़े आलिम दीन थे, कितने बड़े आलिम दीन कि हजरत औरंगजेब ने अपने जमाने के अंदर इस्लामी कानून, इस्लामी मसाइल, इस्लामिक लॉ, फिके हनफी के लॉ को उन्होंने जमा करवाया, कानून को जमा करवाया और उसके लिए उस जमाने के बड़े बड़े मुफ्तियों की एक पैनल बनाई, कमेटी बनाई। हजरत शाह अब्दुल रहीम साहब, हजरत शाह वलीउल्लाह साहब के वालिद बुजुर्गवार वो उस कमेटी के अमीर थे और पूरा इस्लामी कानून का जो है मजमुआ तैयार करवाया जिसको फतावा आलमगीरिया कहा जाता है। और उस जमाने के हिसाब से 2 लाख रुपए उसके ऊपर औरंगजेब ने खर्च किए थे उस जमाने के अंदर। और ये लिखा है कि 11 मुफ्तियों की कमेटी बैठ करके मसले में डिस्कस करती थी, बात करती थी और फिर वो एक मसला लिखते थे। कभी कभी ऐसा होता था कि मसला लिखने के अंदर इतनी बहस हुई दलीलों के जरिए से बहस हुई, फिर भी क्या फैसला करना वो तय नहीं हो पाता था। तो अखीर में हजरत औरंगजेब रहमतुल्लाह अलैह उस मसले के अंदर फैसला करते थे। जो 11 बड़े बड़े मुफ्ती फैसला नहीं कर पाते, वो फैसला हजरत औरंगजेब रहमतुल्लाह अलैह करते थे कि इसके अंदर ये मसला होना चाहिए। कितने बड़े आलिम गुजरे हैं। यहाँ तक कि मैं आपको क्या बतलाऊं, सुल्तान टीपू शहीद रहमतुल्लाह अलैह, आपने टीपू सुल्तान सीरियल देखी होगी किसी जमाने में, मैं आपको उनका इतिहास सुनाता हूँ। उस सीरियल के अंदर और इतिहास की चौपड़ियों में जो उनका फोटो आता है, कैसा आता है, जिसके दाढ़ी में हो, दाढ़ी मुंडा कितना फोटो आता है, ये फोटो गलत फोटो है। हजरत टीपू सुल्तान शहीद रहमतुल्लाह अलैह पूरी सुन्नत दाढ़ी वाला उनका चेहरा था, पूरी मसनून दाढ़ी थी उनकी। यहाँ तक के सुल्तान टीपू शहीद हजरत मौलाना हुसैन अहमद मदनी रहमतुल्लाह अलैह ने अपने मक्तूबात में लिखा है कि सुल्तान टीपू शहीद अपने जमाने के कुतुबुल अफताब से, वली के ऊपर का दर्जा अब्दाल का होता है। वली तो आप जानते हैं ना, अवलिया अल्लाह वली, अरे कमकोतर के बाजू में रहे और आपको मालूम न हो, वली तो समझते हो ना, वली क्या चीज होती है। तो वली और अवलिया, उसके ऊपर अब्दाल और अब्दाल के ऊपर कुतुब, और कुतुब का इमाम होता है कुतुबुल अफताब। तो हजरत सुल्तान टीपू शहीद रहमतुल्लाह अलैह कुतुबुल अख्ताब थे अपने जमाने के, कोई मामूली आदमी नहीं थे। और सुल्तान टीपू वो आदमी थे, मैं अपने नौजवान दोस्तों से कहना चाहता हूँ कि वो साहिब तरतीब नमाजी थे। साहिब तरतीब का मतलब ये कि बालिग होने के बाद कभी कोई फर्ज नमाज उनकी कज़ा नहीं हुई थी। आज कोई आलिम और मुफ्ती भी नहीं ये कह सकता कि मेरी कभी कोई नमाज फर्ज कज़ा नहीं हुई। और वो बादशाह ऐसे थे हजरत सुल्तान टीपू शहीद रहमतुल्लाह अलैह के, बालिग होने के बाद कभी उनकी कोई नमाज फर्ज कज़ा नहीं हुई थी। इतने ऊंचे दर्जे के कुतुब लफ्ताब थे हजरत सुल्तान टीपू शहीद रहमतुल्लाह अलैह। यही वजह है कि जब मैसूर बेंगलोर के करीब सुरंगापट्टनम का मैदान आज भी है, वहाँ सुरंगापट्टनम एक जगह है, कभी बेंगलोर मैसूर की तरफ जाना हो तो सुरंगापट्टनम के अंदर वो मैदान भी देख करके आना, वही हजरत सुल्तान टीपू शहीद की खबर भी है कि वहाँ जब सुरंगापट्टनम के मैदान के अंदर हजरत सुल्तान टीपू शहीद रहमतुल्लाह अलैह शहीद हुए, उनकी लाश जमीन के ऊपर पड़ी, तो अंग्रेज इतने रौब में थे, इतनी हैबत के अंदर थे कि कोई करीब जाने की भी हिम्मत नहीं करते थे, दूर से देख रहे थे कि पता नहीं खाली खाली पड़े हो और हम पास में जावे तो खड़े हो जावे, इसलिए किसी की हिम्मत नहीं हुई। 3 दिन और 3 रात गुजर गए, जब उनको यकीन हो गया कि ये मर चुके हैं तो जाकर के जो है वो करीब हुए, और जनरल हॉर्स नाम का एक अंग्रेज सेनापति अपने हाथ में ब्रिटिश झंडा लेकर हजरत सुल्तान टीपू शहीद की लाश के ऊपर जाकर उसने ब्रिटिश यूनियन जैक झंडा उनके सीने के ऊपर लहराया और लहरा करके कहता है कि आज से ये हिंदुस्तान हमारा हो चुका है। ये तकरीबन 1799 ईस्वी की बात मैं कर रहा हूँ आपसे, 1799 ईस्वी के अंदर, 1798-99 की बात कर रहा हूँ। जिस दिन सुल्तान टीपू की लाश पड़ी उसी दिन उन्होंने ऐलान कर दिया था कि ये मुल्क आज से हमारा है। मेरे बुजुर्गो, ये मुल्क हमारी मुट्ठियों के अंदर था। पलासी के मैदान में नवाब सिराजुद्दौला अंग्रेजों के सामने हार गए। नवाब सिराजुद्दौला हार गए, सुल्तान टीपू शहीद हार गए। ये मुल्क जो हमारी मुट्ठी के अंदर था हमारे हाथ से निकल गया और अंग्रेजों के हाथ में चला गया। आज मैं राज की बात आपको बतला दूं कि सुल्तान टीपू शहीद सुरंगापट्टनम के मैदान में हारे, पलासी के मैदान में नवाब सिराजुद्दौला हार गए और अंग्रेज इस मुल्क के ऊपर कब्जा करना शुरू किया। ये क्यों हार गए? ये दोनों जो हार गए, सुल्तान टीपू शहीद, ये हारे जो है अपने मुसलमानों की गद्दारी की वजह से हारे हैं। मीर कासिम, मीर जाफर सादिक जैसे, मीर सादिक और मीर कासिम जैसे कुछ गद्दार उनको मिल रहे थे कि जो अंग्रेजों के साथ अंदर अंदर से मिल रहे थे और उनकी गद्दारी की वजह से सुल्तान टीपू हो या नवाब सिराजुद्दौला हो, उनको अंग्रेजों के सामने हारना पड़ा। इसलिए तो अल्लाह कुरान में फरमाते हैं, फरमाया के वला तनाज़ऊ फतबसलू वतज़हब रीहुकुम। ए ईमान वालो, आपस के अंदर लड़ाई झगड़ा मत करो वरना तुम्हारी हवा उखड़ जाएगी, तुम बुज़दिल और कमजोर हो जाओगे। वातसिमु बिहब्लिल्लाह जमीअन वला तफर्रकू। अल्लाह की रस्सी को मजबूती से पकड़ कर रहो, आपस के अंदर लड़ाई झगड़ा मत करो वरना तुम कमजोर और बुज़दिल हो जाओगे और तुम्हारी हवा उखड़ जाएगी। ये आपस की लड़ाई, हदीस के अंदर उसको कहा गया अल-हालिका, ये दीन को मुंडने वाली चीज है। उस पूरा चलाते हैं तो बाल मुंड जाते हैं, और आपस की लड़ाई वो दीन को मुंडने वाली चीज है, दीन का मुंडन हो जाता है उससे। इसलिए आपस की लड़ाई बहुत खतरनाक चीज है। तो ये मुल्क हमारे हाथ से गया आपस की लड़ाई झगड़ों की वजह से गया, आपस के इख्तिलाफ की वजह से गया, अपनों की गद्दारी की वजह से गया। इसीलिए हजरत जी मौलाना यूसुफ साहब रहमतुल्लाह अलैह फरमाया करते थे कि भाई, इस उम्मत की खेती को पहले अपनों ने काटा है, उम्मत की खेती को पहले अपनों ने काटा है, फिर कटी कटाई टूटी फूटी खेती को गैरों ने काटा है। इस घर को आग लगी घर के चिराग से, इस घर को आग लगी घर के चिराग से, पहले अपने। जैसे वो मिसाल मशहूर है ने, अभी चंद दिन पहले मैंने कांगड़ा में ये मिसाल ली थी, आपने सुनी भी होगी। तो एक दिन एक आदमी जंगल के अंदर गया हाथ में कुवाड़ा लेकर के। अब कुवाड़े के अंदर क्या चीज होती है? आगे लोखंड का हिस्सा होता है। तो जो लोखंड का हिस्सा होता है ना, जो काटने का काम करता है, एक आदमी वो लेकर के जंगल के अंदर गया। तो जंगल के झाड़ आपस में क्या बात कर रहे हैं कि ओहो, खाली कुवाड़ा है ना, डोंट वरी, घबराने की जरूरत नहीं। हाँ, अगर हमारी कौम का एक आध आदमी गद्दारी करे तो हमारी खैरियत नहीं है। यानी लेम कुवाड़ा काटने का काम कब करेगा? जब लकड़ी का आसा डालेंगे तो काटने का काम करेगा। अगर लकड़ी का आसा न डाले तो खाली वो लोखन का कुवाड़ा काटने का काम नहीं कर सकता। और ये हाथा कहाँ से बनता है? जाड़ने से तो बनता है। तो कहा अगर हमारी कौम का एक आदमी गद्दारी करके जो चला गया तो समझो कि फिर हमारी खैरियत नहीं है। बाकी जब तक खाली लोखन का कुवाड़ा है वहाँ तक कुछ होने वाला नहीं है। समझ जाओ ये हंसने की बात नहीं है, ये खून के आंसू से रोने की बातें हैं। ये आपस की जो लड़ाई झगड़े है ने इसने आज हमको बर्बाद करके रखा है, तबाह करके रखा है। इतना बड़ा मुल्क हमारे हाथ से चला गया, आपस की लड़ाई झगड़ों की वजह से आज हम क्या कहते हैं, मुसलमानों ने ताजमहल बना दिया, वाह वाह, कुतुब मीनार बना दिया, लाल किला बना दिया, झूलते मीनारे बना दिए, ये बनाया वो बनाया। मैं कहता हूँ हक बनाया तुमने, हक बनाया। ताजमहल है क्या चीज? ताजमहल है क्या चीज? एक बादशाह एक हसीना के चक्कर में आ गया और उसकी मोहब्बत में इतना दीवाना हो गया कि उसकी मोहब्बत में उसने ताजमहल बनवा डाला और इमारत बना डाली। और आज हम कहते हैं फखर से कि ताजमहल हमने बनाया। किसी शायर ने बहुत दर्द दिल से ये बात कही, हमने मिट्टी के खिलौने मिट्टी के हवाले कर दिए, हमने मिट्टी के खिलौने मिट्टी के हवाले कर दिए, हमने किसी हसीना के लिए ताजमहल नहीं बनवाए। कोई भी हसीना होगी वो एक मिट्टी का पुतला है और क्या चीज है, एक मिट्टी से बनी हुई चीज है। आज की हसीना, आज की मिस वर्ल्ड, आज की मिस यूनिवर्स, आज की दुनिया की वन नंबर की खूबसूरत एक दिन वो आएगा कि वो जल करके राख हो जाएगी या कब्र में जाकर के मिट्टी बन जाएगी और उसकी राख को पानी में बहा देंगे या किसी की दादी बनेगी, नानी बनेगी, एक दिन उसका जनाजा उठेगा। अरे मुसलमानों, ए इंसानों, तुम इतने पागल हो गए कि हसीनाओं के लिए तुम लाखों रुपए की इमारतें बनाने लगे, लाखों रुपया खर्च करके हसीनाओं की याद में बिल्डिंगे बनाने लगे। वाह अफसोस, वाह अफसोस, अगर इतने पैसे दीन के पीछे खर्च करते, अगर इतने पीछे मदारिस अरबिया के पीछे खर्च करते, अगर इतने पैसे दीनी मराकिस के कायम करने के पीछे खर्च करते, तो याद रखो मेरे दोस्तों, तकदीर का मालिक तो अल्लाह है लेकिन असबाब की दुनिया में ये मुल्क हमारे हाथ से नहीं जाता। आज खाली दास्तानें रह गए और कुरान ने भी तो यही बातें कही, कम तरकू मिन जन्नातिन, कम तरकू मिन जन्नातिन वउयूनिन वज़ुरूर وَكُنُوزٍ وَمَقَامٍ كَرِيمٍ وَنَعْمَةٍ كَانُوا فِيهَا فَاكِهِينَ। अरे ए लोगो, कितने आलीशान बंगले, कितने आलीशान कोठियाँ और कितने बेहतरीन पानी के चश्मे और कितने बेहतरीन बागीचे दुनिया के अंदर छोड़ करके चले गए। كَذَلِكَ وَأَوْرَثْنَاهَا قَوْمًا آخَرِينَ। इसी तरीके से ये आलीशान इमारतें हमने दूसरी कौम के हवाले कर दी, दूसरों के हाथ में सौंप दी। आज जाओ जाकर के देख लो, दिल्ली के लाल किले के अंदर मुगलों ने शानदार बंगले बनाए सोने चांदी के और तख्त बनाए, अंदर पानी के चश्मे, पानी के झरने चलाए और नशे में आकर के कहने लगे। आज भी लाल किले में मुगलों ने जहाँ अपना दीवान शाही बनाया था وہاں لکھا ہوا ہے گر فردوس بر روئے زمیس ہمیس تو ہمیس تو ہمیس. اگر دنیا میں کوئی جنت ہے تو یہی جنت ہے, یہی جنت ہے, یہی جنت ہے. کاش کہ اللہ ان کو ایک مرتبہ قبر سے اٹھ کے آنے کا موقع دیتے تو ان کو پتا چلتا کہ جس بنگلوں کو ہم جنت کہتے تھے آج وہاں پر جو ہے پرندے وہاں مارے بناتے ہیں, وہاں جارے صاف کرنے والا کوئی نہیں, وہاں دھول اور غبار کو جھاڑو دینے والا کوئی نہیں ہے. کیا جنتیں بنا کر کے گئے. کذالک ورثناها قوما آخرین, پھر ہم نے دوسری قوموں کو وہ حوالے کر دیا. میرے بزرگوں کو یہ جو آج ہمارا مزاج ہے عورتوں کے پیچھے, جو آج ہم دیوانے بن رہے ہیں اور عورتوں کے پیچھے گانڈے بن رہے ہیں اور عیاشی میں, زنا میں, حرام ناجائز کاموں کے اندر جو ہم اپنے پیسوں کو خرچ کر رہے ہیں, یاد رکھو مغلوں کی پوری حکومت ختم ہو گئی. ہماری اور تمہاری تو کیا حیثیت ہے. اسی لیے آنکھ کھولو اللہ کے واسطے, یہ سب چیزیں اللہ کے عذاب کو دعوت دے رہی ہے. جس نشے میں, جس جنون میں آج پاگل ہو کر کے اللہ کے دیے ہوئے پیسے ہم اڑا رہے, پوری پوری حکومتیں ہماری چلی گئی اس کے پیچھے. اور میرے بزرگوں کیا کیا میں آپ کو سناؤں, آپس کے اختلافات, عیاشی, عورتیں, شراب, کھانا پینا, زنا, یہ سب چیزوں نے یہ ملک کو ہمارے ہاتھ سے چھین لیا, انگریزوں کے ہاتھ میں چلا گیا. بڑے لمبے چوڑے اس کی داستانیں ہیں, لمبی چوڑے اس کے قصے ہیں. اور پھر جو ہے ہمارے ہاتھ سے گیا تھا, اس لیے قربانی دینے کے لیے بھی ہم لوگ آگے بڑھے. آزادی کے دن کے دنوں کے لیے ہم نے بڑی قربانیاں دی. سن 1799-98 میں سلطان ٹیپو شہید سے لے کر کے 1947 تک تقریباً 150 برس تک ہم نے اس ملک کی آزادی کے خاطر قربانیاں دی. 150 برس, ایک دو برس نہیں, 150 برس تک قربانیاں دی ہے. خونے کی گھر سے ہر طرف سے عجیب عجیب اس کی داستانیں ہیں میرے بزرگوں. اور تب جا کر کے یہ ملک آزاد ہوا اور ہمیں آزادی ملی ہے. اس لیے آزادی کا جو اتہاس ہے وہ بھی ہمیں پڑھنا چاہیے, وہ بھی ہمیں سمجھنا چاہیے. بس میں آپ حضرات سے اتنی بات عرض کرنا چاہتا ہوں کہ جن گناہوں کے سبب سے, جن برائیوں کی وجہ سے یہ ملک ہمارے ہاتھ سے چلا گیا تھا, آپس کا اختلاف, آپس کے لڑائی جھگڑے, یہ عورتیں, یہ زنا, یہ شراب اور یہ عمارتوں کے پیچھے فضول خرچی, اللہ کے واسطے ایسی چیز سے اپنے آپ کو بچاؤ. اور آج جو قوم کے اندر تعلیم نہیں ہے, دینی تعلیم, دینی تعلیم اور دین کی ضروری تعلیم, اس کے میدان کے اندر آگے بڑھے تو انشاءاللہ اللہ تعالیٰ عزت کا اعلیٰ مقام ہمیں عطا فرمائیں گے, عزت کا اونچا درجہ عطا فرمائیں گے. جب 1947 کے اندر دیش آزاد ہوا تو لوگوں نے گاندھی جی سے کہا کہ گاندھی جی مسلمانوں کو کہو کہ وہ یہاں سے نکل کر کے پاکستان چلے جائے. تو یاد رکھو میرے دوستو, ہم نے پاکستان مانگا نہیں تھا, ہم تو پاکستان کے ویروڈھی تھے, ہم دیش کے بھاگنے نہیں چاہتے تھے. ہم تو سمجھتے تھے کہ جو آدمی اپنی 6 فٹ کی باڈی کے اوپر اسلام کو جاری نہیں کر سکتا, وہ آدمی اسلامی ملک کیسے بنا سکتا ہے. جو آدمی 6 فٹ کے بدن کے اوپر اسلام مذہب نہیں دکھلا سکتا, جس کی چہرے کے اوپر داڑھی نہ ہو, جس کے بدن کے اوپر کوٹ, بوٹ, ٹائی, سوٹ ہو, وہ آدمی لوگوں کو یوں کہے कि चलो पाकिस्तान बनाओ, इस्लामी मुल्क बनाओ, वो एक ख्वाब था, एक अफसाना था, एक नाटक था। दोस्तों हमने मांगा नहीं था, हम तो विरोधी थे, हमने तो सख्त मुखालफत की थी कि पाकिस्तान नहीं बनना चाहिए, देश के टुकड़े नहीं होने चाहिए। हजरत मौलाना सैयद हुसैन अहमद मदनी रहमतुल्लाह अलैह और जमीयत उलमाए हिंद, इसने भारत के टुकड़े की सख्त मुखालफत की। जब आजादी की अगली रातों के अंदर इंडियन नेशनल कांग्रेस की मीटिंगें होती थी, एक मौलाना मदनी, मौलाना आजाद, मौलाना हिज्जुर रहमान से हारी, ये हजरात वो थे कि जो बढ़ चढ़ करके विरोध करते थे कि भारत देश के भागले नहीं होने चाहिए। हमारे पास वो पक्के सबूत है कि उस वक्त के इंडियन नेशनल कांग्रेस के तमाम लीडरों ने, चाहे महात्मा जी हो, चाहे पटेल जी हो, चाहे नेहरू जी हो, सब ने भारत के भागले को मंजूर रखा था, लेकिन मौलाना मदनी, मौलाना आजाद, मौलाना हिफ़्ज़ुर रहमान सिहारवी, इन बुजुर्गों ने भागले को मंजूर नहीं रखा था। और मैं आपको बतलाऊं, आज जहां पंजाब और हरियाणा है, उस इलाके में मौलाना हुसैन अहमद मदनी जाते थे तो वहां के मुसलमान मौलाना मदनी को कहते थे कि ये कांग्रेस के एजेंट है, कांग्रेस से पैसा लेते हैं और पैसा लेकर के भारत के भागले का, पाकिस्तान का विरोध करते हैं। मौलाना ने एक मर्तबा सूरत के कन्वेंशन में फरमाया था कि अगर मैंने भारत के भागले का विरोध करने के लिए कांग्रेस के पास एक रुपया भी लिया हो तो मेरी मौत ईमान पर न आवे। ये आपने चैलेंज रखा था कि हमने विरोध बहुत सोच समझ के किया था, पैसे लेकर के विरोध नहीं किया था। हजरत मौलाना जाते थे पंजाब हरियाणा के इलाके के अंदर भागले से पहले, तो मुसलमान शेखुल इस्लाम के बजाय शेखुल असनाम कहते थे हजरत को, शेखुल असनाम। और अपनी जवान जवान लड़कियों को हजरत मदनी के सामने नचवाते थे और हजरत मदनी के चेहरे के ऊपर थूकते थे कि ये कांग्रेस के एजेंट आ गए, ये हिंदुओं के एजेंट आ गए, ये काफिर आ गए, ये मुशरिक आ गए। ये बातें कहते थे मौलाना हुसैन अहमद मदनी रहमतुल्लाह अलैह को। मौलाना चुप रहते थे, समझाते थे, भाई पाकिस्तान मत मांगो, भाई भागले मत मांगो, एक देश रहने दो, इसी में फायदा है। मुसलमान पागल थे, उसको भागने लेंगे चाहिए पाकिस्तान, जैसे इस वक्त बाज मुसलमान पागल बने में पाकिस्तान की टीम जीतती है तो फटाकड़े फोड़ते, वो पागल है, वो गांडे है वो मुसलमान। खबरदार कोई मुसलमान ऐसा काम न करे, अगर तुम्हें फटाकड़े फोड़ने छोड़ के चले जाओ यहाँ से और जाओ वहां जाकर के रहो, यहाँ रहने का कोई हक नहीं उनको। हमको इस्लाम ने ये तालीम नहीं दी, इस्लाम हमें ये सबक नहीं देता है कि हम यहाँ रहे और वहाँ की सेवा करो, इसकी तालीम हमको इस्लाम ने नहीं दी। मौलाना मदनी चुपचाप बर्दाश्त करते थे, खामोश रहते थे। मेरे हजरत फकीहुल उम्मत मुफ्ती महमूद हसन गंगोई रहमतुल्लाह अलैह फरमाया करते थे कि उस जमाने के अंदर रमजान का महीना था, अगर शेख जकरिया साहब रहमतुल्लाह अलैह खानकाह में से कहलवाते थे, भाई ये सब जुलूस मत निकालो और जुलूस निकाल के नारे मत लगाओ, रमजान का महीना है, कहीं दुआ कबूल हो गई तो लेने के देने पड़ जाएंगे। लेकिन मुसलमान पागल था, और जब भागले हुए तो हजरत शेख रहमतुल्लाह अलैह की हालत ये थी, घंटों घंटों कलाक से कलाक खामोश, चुप, आंखें भी खुली हुई, कुछ बोलते नहीं। अरे भाई मुराकबा करे तो नीचा मुंह करे, आंख बंद रहे, ये तो मुराकबा भी नहीं, नीचा मुंह भी नहीं, आंख भी खुली हुई, घंटों घंटों कुछ नहीं बोलते। कई दिनों के बाद खादिमों ने हिम्मत करके पूछा, हजरत ये क्या हाल है आपके ऊपर, तो फरमाया कि मुसलमानों ने मौलाना हुसैन अहमद मदनी को یہ تکلیف پہنچائی ہے, اور اس تکلیف کے اوپر حضرت لوگوں کو سمجھاتے تھے کہ پاکستان مت مانگو, اور لوگ حضرت مدنی کو ستاتے تھے, تھوکتے تھے, حضرت کے سامنے اپنی لڑکیوں کو نچواتے تھے, تو حضرت رحمت اللہ علیہ چپ رہتے تھے. تو کہا کہ مسلمان جو حضرت کو ستاتے ہیں اور مولانا مدنی خاموش رہتے ہیں, تو ان کی خاموشی کے اوپر مسلمانوں کے لیے اللہ کے یہاں سے عذاب کا جو فیصلہ ہو رہا ہے, وہ عذاب کو میں دیکھ رہا ہوں اور دیکھ کر کے میں حیران ہوں کہ کیا ہوگا. اور ہوا وہ عذاب, کیسا عذاب آیا, ہزاروں لاکھوں مسلمان کا قتل عام ہوا آزادی کے وقت پنجاب اور ہریانہ میں. عجیب داستان ہے, خون کے آنسو سے لکھنے والی وہ داستانیں ہیں, میں اس کو نہیں بیان کر سکتا آپ کے سامنے وہ کیسی کیسی داستانیں ہیں. جن لوگوں نے اپنی جوان بیٹیوں کو حضرت مدنی کے سامنے نچوایا تھا, ان لوگوں کا حال یہ ہوا کہ سکھوں نے انہوں نے اپنی محنت سے, اپنی قربانیوں سے اس ملک کو آزاد کروایا. جب آزادی ہوئی تو گاندھی جی کو لوگ کہتے تھے کہ مسلمان کو کہو پاکستان چلے جائے, تو گاندھی جی نے اس موقع پر آل انڈیا ریڈیو پر ایک مرتبہ تقریر کی تھی اور یوں کہا تھا کہ میں مسلمانوں کو کیسے کہوں کہ پاکستان چلے جاؤ, اس لیے کہ جب سارا ملک امیٹھی نیند میں سویا ہوا تھا تو مولانا محمود حسن دیوبندی رحمت اللہ علیہ نے پورے ملک کو جگایا آزادی کے واسطے. میرے سامنے ان کی قربانیاں ہیں, میں کیسے ان کو کہوں کہ تم اس ملک کو چھوڑ کر کے چلے جاؤ, میں ان کو نہیں کہہ سکتا. یہ لوگ جانتے تھے ان کے کیا کیا احسانات ہیں اور ان کی کیا کیا خدمتیں ہیں, یہ سب وہ لوگ جانتے تھے. بہرحال یہ بڑا ہمارا اتہاس ہے, اسی لیے میں نے شروع میں آپ کے سامنے یہ شعر کہا تھا کہ پتا پتا بوچا بوچا حال ہمارا جانے ہیں, جانے نہ جانے گل ہی نہ جانے باغ تو سارا جانے ہیں. اللہ تعالیٰ ان تمام اکابرین کی قبروں کو نور سے منور فرمائے اور ہمیں اپنے ملک کے ساتھ صحیح وفاداری کے ساتھ زندگی گزارنے کی توفیق عطا فرمائے. درود شریف پڑھو, دعا کرتے ہیں. سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک. اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد, كلما ذكره الذاكرون وكلما غفل عن ذكره الغافلون. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. ربنا اصرف عنا عذاب جهنم إن عذابها كان غراما إنها ساءت مستقرا ومقاما. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اے اللہ ہمارے گناہوں کو معاف فرما, اے اللہ پانچ وقت کی نماز با جماعت پڑھنے کی توفیق عطا فرما, اے اللہ آپس کے لڑائی جھگڑوں سے ہماری حفاظت فرما, اے اللہ آپس میں مل جل کے رہنے کی توفیق عطا فرما, اے اللہ زنا سے شراب سے حرام کاموں سے ہماری حفاظت فرما, اے اللہ جن کاموں سے تو ناراض ہوتا ہے اس سے ہماری حفاظت فرما, اے اللہ جن کاموں کی وجہ سے تیرا عذاب زمین کے اوپر اترتا ہے, اے اللہ ان کاموں سے ہماری حفاظت فرما, اے اللہ تیری رحمت والے کاموں کی توفیق عطا فرما, اے اللہ تمام مسلمان مردوں کی عورتوں کی حفاظت فرما, اس ملک میں امن سکون چین بھائی چارہ قائم فرما, اتفاق اتحاد جوڑ کا ماحول قائم فرما, اے اللہ زمین کے اوپر ہدایت کی ہواؤں کو جلا دے, اے اللہ اسلام اور مسلمانوں کو سربلندی عطا فرما دے. اے اللہ تو ہم سب کو اپنے اپنے وقت پر ایمان پر حسن خاتمہ عطا فرما, بلا حساب کتاب جنت الفردوس عطا فرما, اے اللہ رجب اور شعبان کے مہینے میں برکت عطا فرما, اے اللہ رمضان کی عبادتوں سے مالا مال فرما, ہمارے بیماروں کو شفا عطا فرما, محبوسین کو رہائی نصیب فرما. نبی کریم صلی اللہ علیہ وسلم نے جتنی بھلائیاں آپ سے چاہی ہمیں اور پوری امت کو عطا فرما, جن شرور سے پناہ چاہی ہماری اور پوری امت کی حفاظت فرما. ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنۃ وقنا عذاب النار ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب فاطر السماوات والأرض أنت ولي في الدنيا والآخرة توفني مسلما والحكمي للصالحين وصلى الله تعالى على خير خلقه سيدنا مولانا محمد وآله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين.